نمدن نصلي على رسولنا، أعوذ بالله من الشيطان، بسم الله الرحمن الرحيم. السلام عليكم خواتين وحضرات، کسی نے سوال یہ پوچھا ہے کہ آپ نے کہا ہے کہ انسان اپنے دشمن کے لیے دعا کرے، اور اگر کسی کا دشمن نہ ہو یا وہ کسی کو اپنا دشمن نہ سمجھے تو پھر کس کے لیے دعا کرے؟ اس سے اچھی اور کیا بات ہے کہ رب تعالیٰ انسان کو ایسے مقام پر لے جائے کہ جہاں وہ اسے اپنی مخلوق میں اتنا مقبول کر دے کہ اس کا کوئی مخالف نہ ہو، یا اس کو ذہنی طور پر اتنا بلند کر دے کہ وہ کسی کو اپنا مخالف نہ سمجھے۔ تو جو انسان ذہنی طور پر اس بلندی پر چلا جائے تو وہ تو پھر خود مجسمے دعا ہو جاتا ہے، سر سے پاؤں تک وہ خود ہی دعا ہے۔ تو دعا کو، دعا کی ضرورت کیا رہے گی پھر؟ تو ایسا انسان جو اس مقام پر چلا گیا وہ پھر خلق خدا کے لیے دعا کرنا شروع کر دے تو رب تعالیٰ اس سے راضی ہوتا ہے جو اس کی مخلوق کا بھلا چاہتا ہے۔ دعا بھی ایک بھلائی ہے جو ایک انسان دوسرے کو دے سکتا ہے، پھر خلق خدا کی یہ دعا کرنا شروع کر دے۔ یہ ایک اور سوال لے کے، طبیعت میں برداشت اور مزاج میں نرمی کیسے لائی جائے؟ بار بار کی ناکامی کے بعد خوش اخلاق اور پر امید کیسے رہا جائے؟ بات صرف اتنی سی ہے، ہمارے یہاں زیادہ تر دعوے زبانی کلامی رہتے ہیں، اگر مجازی لیول پر ہی چیزوں کو ہم دیکھیں تو مجھے اپنے بھائی سے بے پناہ پیار ہے، لیکن اگر اس نے مجھ سے کچھ اماؤنٹ قرض لے لی اور واپس نہ کی تو مجھے اس کے گلے شکوے اس سے پیدا ہو جائیں گے، اور میں لوگوں کے پاس اس کا ذکر کرنا شروع کر دوں گا کہ میرے بھائی نے مجھ سے دو روز کے وعدے پر پیسے لیے تھے اور واپس نہیں کیے۔ وراثت میں جو میرا حق بنتا ہے اگر بھائی نے وہ دبا لیا، نہیں دیا، تو میں اس کے خلاف ہو جاؤں گا اور کوئی بعید نہیں کو کورٹ میں چلا جاؤں، لیکن دعویٰ یہ ہے کہ مجھے بھائی سے بہت پیار ہے۔ ہم اپنے اساتذہ کا ذکر کرتے ہیں، میں بڑا احترام کرتا ہوں اساتذہ کا کہ انہوں نے مجھے بہت کچھ سکھایا، لیکن جہاں کہیں انہوں نے میری مرضی کے خلاف کوئی بات کی وہ احترام سب کا سبھاوا ہو جائے گا۔ ذرا کوئی مجھ سے ذرا سی بے وفائی کر جائے میرے خیال کے مطابق، میں اس کی مجبوریاں نہیں دیکھوں گا کہ کن حالات میں اس نے مجھ سے اس طرح کیا، تو میں اسے بدنام کرنے پہ تل جاؤں گا۔ حالانکہ اگر واقعی ہی مجھے بھائی سے بہت پیار ہے، اساتذہ کا بہت احترام ہے، تو ان کے رویے کا کیسے ہی ہو جائیں، اس کی طرف نظر جائے گی ہی نہیں میری۔ اسی طرح ہم سب دعویٰ کرتے ہیں کہ میں میرے بہت سب سے زیادہ شاید میں ہی کروں گا، مجھے آپ صلی اللہ علیہ وسلم سے عشق ہے، لیکن یہ جو عشق ہے جس کے دعوے میں اتنا کرتا ہوں، وہ عشق مجھے آئیڈیالائز کرنے پر مجبور نہیں کرتا کہ میں آپ صلی اللہ علیہ وسلم کو آئیڈیالائز کر لوں زندگی میں۔ اور اگر کوئی مجھ سے پوچھے کہ آپ کا آئیڈیل کون ہے زندگی میں، تو میں بے دریغ یہ کہہ دوں گا کہ آپ صلی اللہ علیہ وسلم۔ لیکن اگر کوئی سمجھدار آدمی مجھ سے ایک سوال پوچھ لے کہ آپ آئیڈیالائز کرتے ہیں آپ صلی اللہ علیہ وسلم کو، لیکن ان کی سنت پہ کسی پہ عمل نہیں کرتے آپ، حالانکہ انسان جس کو آئیڈیالائز کرتا ہے اس کی تقلید کرتا ہے، बड़ी सिंपल बात है। तो अगर हमें आप सल्लल्लाहु अलैहि वसल्लम से बहुत प्यार है और हम आप सल्लल्लाहु अलैहि वसल्लम को आइडियलाइज करते हैं, तो फिर आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर भी अमल होना चाहिए और आप सल्लल्लाहु अलैहि वसल्लम की सीरत की भी पैरवी की जानी चाहिए। यूं तो आप सल्लल्लाहु अलैहि वसल्लम के तमाम ही अखलाके हमीदा थे, लेकिन वहां दो चार चीजें बड़ी नुमाया दिखाई देती हैं। एक सखावत, दूसरा उफ और दरगुजर। आप सल्लल्लाहु अलैहि वसल्लम के यहां उफ और दरगुजर बेपनाह था। कोई कितना ही मुशरकीन में से ज्यादा डाई हार्ड किस्म का मुशरक हो, काफिर हो, वो आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में ये नहीं कह सकता कि आप सल्लल्लाहु अलैहि वसल्लम ने कभी किसी को अपनी जाती वजूहात पर सजा दी हो या आप सल्लल्लाहु अलैहि वसल्लम ने किसी से इंतकाम लिया हो या आप सल्लल्लाहु अलैहि वसल्लम ने किसी को बुरा भला कहा हो जाती वजूहात पर। तो हम आप सल्लल्लाहु अलैहि वसल्लम के उम्मती हैं, हम आप सल्लल्लाहु अलैहि वसल्लम को आइडियलाइज भी करते हैं। तो जब हमें हम पर कोई आके तनकीद करता है, हमें गुस्सा आता है, तो हम अगर उस लम्हे ये सोच लें कि मैं जिस हस्ती सल्लल्लाहु अलैहि वसल्लम का उम्मती हूं, आप सल्लल्लाहु अलैहि वसल्लम गुस्सा पी जाते थे और दूसरे को माफ फरमा देते थे, मैं इसी सुन्नत पे अमल करूंगा, गुस्सा दब जाएगा। और ये हमें अपने आप को सेल्फ सजेशन के जरिए 20-25 मरतबा ही समझाना पड़ेगा, उसके बाद आदत हो जाएगी, फिर हम रूटीन में गुस्से पर काबू पा लेंगे और दरगुजर से काम लेना शुरू कर देंगे। इसका आसान तरीन हल यही है कि हम जब भी गुस्सा आए, जब भी किसी को बुरा भला कहने को दिल चाहे, तो हम अपने आप को ये समझा लें कि हम आप सल्लल्लाहु अलैहि वसल्लम के उम्मती हैं, आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पे अमल करेंगे, उससे ये चीज पैदा हो जाएगी। इनका अगला सवाल है कि कहा जाता है कि सुकून अल्लाह के जिक्र और नमाज में है, लेकिन जब इनमें भी ना हो तो क्या किया जाए। एक बात तो तय है कि हम सबका इस बात पर ईमान है कि रब ताला की और आप सल्लल्लाहु अलैहि वसल्लम की फरमाई हुई कोई बात खिलाफ वाकई नहीं होती, वो सब सच होती हैं, पत्थर की लकीर की तरह। अगर रब ताला ने कहा कि मेरे जिक्र से दिलों को सुकून मिलता है तो यकीनन मिलता है फिर, और अगर सुकून न मिले तो फिर हमें ये समझ लेना चाहिए कि हम जिक्र का हक अदा नहीं कर रहे, और यही वजह है कि जिक्र से हमारे दिल को सुकून नहीं मिल रहा। होता यह है कि हम बहसियत इंसान कमजोरी का शिकार होते हैं, इंसानी कमजोरियां हैं, उनमें एक कमजोरी ये भी है कि जब हम परेशान होते हैं या हमें दुख पहुंचा होता है, हर्ट हुए हुए होते हैं, तो हमारे जहन में आंधियां चल रही होती हैं, दिमाग हमारा हर वक्त उसी के बारे में सोचता है। हत्ता कि जब हम रब को पुकार रहे होते हैं तो भी दिमाग हमारा सोच वही कुछ रहा होता है कि उस आदमी ने हमारे साथ ये कर दिया, फला ने ये कर दिया, फला जगह मेरी बेइज्जती हो गई। जुबान जिक्र कर रही होती है, लेकिन ना हमारा दिल जुबान का साथ दे रहा होता है ना दिमाग। तो अगर दिल और दिमाग हमारा साथ ना दे जिक्र में, तो फिर वो जिक्र एक एक्सरसाइज बन जाता है और कुछ नहीं है। इसका एक आसान सा इलाज मैं ये अर्ज कर देता हूं कि जब ऐसी कैफियत में मुब्तला हो जाए आदमी कि सुकून ना आ रहा हो किसी तरह। आम लफ्जों में अगर हम गुफ्तगू करें कि अगर हम अंदर से बॉयल कर रहे हों तो फिर कमरे को बंद कीजिए तन्हाई में और आईने के सामने खड़े होके उस आदमी पे गरज बरस लीजिए तो अंदर का गुबार निकल जाएगा, आदमी को सुकून हो जाएगा। फिर जब हम जिक्र करेंगे रब ताला का तो फिर वो जिक्र इस तरह का होगा कि जुबान का साथ दे रहा होगा, हमारा दिल भी और दिमाग भी, उससे फिर हमें सुकून पहुंचेगा। इसका आसान सा हल यही है। और वैसे भी बजाय इसके कि हम किसी को जाके बुरा भला कहें और उसका दिल दुखे, ये सब में बेहतर ये है कि तन्हाई में बंद कमरे में आईने के सामने खड़े होके उस शख्स को बुरा भला कह लें, कम से कम दूसरे आदमी का दिल नहीं दुखा, तो बच गए हम उस बात से। इस पे अमल कर लीजिए। और कोई सवाल आप आज सवालों ही का दिन है, आप फरमाइए। वालेकुम अस्सलाम।
कुरान पाक में है कि शैतान जो है इंसान का खुला दुश्मन है, तो आपने कहा कि दुश्मन के लिए दुआ की है, उस वाले से बात।
वो मैं जिस दुश्मन को रेफर कर रहा हूँ वो ये दुश्मन नहीं है। इसके अंदर तो दो चीजें हैं ना कि शैतान एक वो है जो हमारी रगों में दौड़ रहा है, जिसको हम नफ्स का नाम भी देते हैं, एक तो शैतान वो है और एक शैतान वो है जो खारजी तौर पर है, हमसे बाहर है। तो सबसे मुश्किल काम तो ये है कि वो खुद वो शैतान जो हमारे अंदर छुपा बैठा है, हम उस शैतान से लड़ लें। बाहर का शैतान तो उस वक्त हम पर हमला आवर होता है जब उसको हम मौका दें। आमतौर पर तो हम अंदर बैठे हुए शैतान ही के शिकार हो जाते हैं। तो जब हम अपने लिए हिदायत की दुआ मांगते हैं तो दरहकीकत हम उस शैतान कि हिदायत के लिए दुआ कर रहे होते हैं, तो वो इनडायरेक्टली तो दुआ हो जाएगी वो उसकी।
हजूर अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
अल्लाह ताला की शुक्र गुजार हैं कि अल्लाह ताला ने आपको सेहत दिया और दोबारा ये सिलसिला शुरू हुआ। हजूर आज दो तजवीज है, एक ये कि मोबाइल फोन में एप्लीकेशन में देखा था डॉक्टर जाकिर नायक और तारे जमीन वगैरह की भी आते हैं, अगर आपकी भी लेक्चर का वहाँ पे तबियत है तो वो बहुत आसानी होगी सब लोगों के लिए। दूसरी तजवीज हजूर ये है कि खिलाफत में शिजरा का सिलसिला होता है पूरा, तो बड़े शाह साहब का शिजरा अगर किताब में पब्लिश किया जाए तो वो भी थोड़ी सी अच्छी होगी हमारे लोगों।
तजावीज तो दोनों ही आपकी बहुत अच्छी हैं। उस पर बात करने से पहले मैं जो मेरी सेहत के हवाले से अल्फाज अदा किए उनका शुक्रिया अदा कर दूं। हर आदमी का एक मजाज होता है। मैं बड़ी मुश्किल से इस तरफ रागिब हुआ था कि मैं अपने आप को पब्लिक में ले जाऊं। बहुत लंबा अरसा में इधर नहीं आया बावजूद इसके के कहते रहे लोग, तो मजाजन शायद मैं पब्लिक लाइफ का आदमी नहीं हूं। तो इसलिए ये जो इस किस्म के जो मीडिया के जराए हैं, सोशल मीडिया है, उस तरफ मैं अब भी जहनी तौर पर जा नहीं पाता। और तजवीज़ वो बहुत अच्छी है, इसमें शक नहीं है। इसी तरह जो शजरा है वो मुझे अता हुआ था बड़े शाह साहब की तरफ से और वो अब भी मौजूद है, अगरचे उसके अल्फाज ज़रा मादूम हो गए हैं। मेरी अपनी नालायकी है कि उसको मुझे रिन्यू करवाना चाहिए था, लेकिन फिर वही बात आ जाती है कि कुछ लोग अपने आप को पब्लिक नहीं करना चाहते। लेकिन तजवीज़ अच्छी है, मैं इंशाल्लाह ताला जो नई आने वाली किताब है, दो किताबें तैयार पड़ी हैं प्रिंटिंग के लिए, उनमें किसी एक में मैं आप ही की तजवीज़ के हवाले से, आप ही के नाम के हवाले से मैं छपवा दूंगा, तो हो जाएगा इंशाअल्लाह ताला। और हुक्म कुछ जनाब?
हजूर एक चीज देखने में आई है कि कुछ लोग अल्लाह ताला के कलामात का वर्द करते हैं, उससे उनको कुछ चीज अता हो जाती है। क्या कोई भी आदमी उस उसके रूह की वालिदगी उस लेवल तक पहुंच जाती है तब उसको अता होती है, या सिर्फ उस कलाम की बरकत?
नहीं, वो तो जब भी हम रब ताला का जिक्र करेंगे, वही जिक्र, अज़कार, औराद, तो वो दर हकीकत हमारी रूह को ही लताफत बख्शते हैं और उसके नतीजे ही में ये इनामात मिलते हैं हमें। आमतौर पर देखने में जो आएगा आपके, वो ये है कि बहुत सी चीज़ें अधूरी हासिल होती हैं, क्योंकि बारहा इस मौजू पे यहाँ बात हुई कि जो ये राह है तसव्वुफ की, फकर की, दर हकीकत इसका जो ऑब्जेक्टिव होना चाहिए, अल्टीमेट ऑब्जेक्टिव, वो होना चाहिए कि हमें रब मिल जाए। अब वो ऑब्जेक्टिव है अल्टीमेट हर फकीर का, लेकिन जब वो ये राह चल रहा है तो उस पर इनामात की बारिश होती रहती है। वो इनामात उस वक्त तक इनामात रहते हैं जब तक के वो फकीर उनको नजरअंदाज करके आगे नहीं बढ़ता चला जाता। अगर कहीं ऐसा हो जाए कि इंसान उन इनामात ही में खो जाए और उसका आगे बढ़ने का सफर खत्म हो जाए, तो वो फिर इनामात नहीं रहते बल्कि वो डिस्ट्रेक्शंस बन जाती हैं। जितने फकीर लोग हैं, यही वजह है कि वो इस किस्म की तमाम चीजों से अल्लाह का शुक्र तो अदा करते हैं उस इनायत के लिए, लेकिन इसमें खोते नहीं हैं। वो इसको कोई अचीवमेंट अपनी नहीं गिनते हैं। जो दुआ का सिलसिला होता है फकीर के यहां, वो भी एक खास लेवल पर पहुंचने के बाद इजाजत मिलती है मुर्शद की तरफ से कि हाँ आप दुआ कर लीजिए लोगों की। दुआ की इजाजत बाद में मिलती है, पहले दर्स व तदरीस की इजाजत मिल जाती है कि आप अल्लाह के दीन को उसके बंदों तक पहुंचाएं। ये जो दुआ है, मैंने दो तीन मरतबा ये जिक्र किया, ये असल में फकीर के हाथ में एक डूडगी है जिसको बजा के वो लोगों को अपने इर्द गिर्द इकट्ठा करके फिर लोगों में रब ताला का कलाम फैलाता है, रब का पैगाम फैलाता है, ड्यूटी अदा करता है अपनी। क्योंकि खल्के खुदा अपने दुनियावी मसाइल के हल करने की लालच में उसके पास आते हैं और वो ऐसे उन सब पे असर अंदाज होता है और उन्हें उस तरफ लगा लेता है जो रब ताला ने राह बताई है कि उसके अहकामात पे अमल किया जाए। तो फकीर उन चीजों को जरा बराबर भी अहमियत नहीं देते जो इस प्रोसेस में, इस राह पर चलते हुए उन्हें अता हो जाती हैं, कि कष्ट मिल गया उनको, मुख्तलिफ किस्म की करामात मिल गई, उनकी दुआ कबूल होनी शुरू हो गई, या उनको अमर हासिल हो गया कि जो जुबान से कहा वो हो गया, या इससे भी अगले मकाम पर कोई चला गया कि जो उसने सोचा वो हो गया, उससे अगले मकाम पर चला गया कि जिसका उसने आंख से इशारा भी किया अल्लाह ने वो कर दिया। तो ये उनके लिए अहमियत नहीं रखती, वो इसको कतई तौर पर कोई अहमियत देने को तैयार नहीं होते। जनाब वालेकुम अस्सलाम।
शाह साहब, मेरा एक क्वेश्चन था, बिस्मिल्लाह रहमान रहीम क्या सूरह फातिहा का पार्ट है? और जैसे कि अगर कोई बुजुर्ग कहें कि आप किसी नमाज के बाद इतनी तादाद में सूरह फातिहा का वर्द कर लें तो उसमें बिस्मिल्लाह साथ पढ़ी जाएगी, और साथ में ये पूछना था कि अगर किसी नमाज में हम फर्ज या सुन्नत अदा करते हुए सूरह फातिहा पढ़ते हैं, जब दूसरी रकअत में उठते हैं स्टार्ट करते हैं, तो बिस्मिल्लाह साथ पढ़ी जाएगी या अल्हम्दुलिल्लाह से स्टार्ट किया जाएगा?
بات یہ ہے کہ بسم اللہ الرحمن الرحیم کسی بھی کام کو شروع کرنے سے پہلے پڑھی جاتی ہے. تو نماز میں اس پر علماء کا اختلاف ابھی تک ہے. بعض علماء کا کہنا یہ ہے کہ جب ہم پہلی رکعت میں سورہ فاتحہ پڑھیں گے تو بسم اللہ الرحمن الرحیم پڑھی جائے گی, اس کے بعد کی رکعت جو ہے چونکہ ہم کنٹینیو کر رہے ہیں پڑھنا, اللہ ہی کا کلام ہے سارا, تو سلام پھیرنے تک تو کنٹینیویشن ہے, کیونکہ یہ بات طے ہے کہ اگر نماز میں ہم کوئی ایسا لفظ ادا کر دیں جو قرآن کا حصہ نہیں ہے تو وہ مباح نہیں بات. اس لیے وہ یہ کہتے ہیں کہ دوسری رکعت میں سورہ فاتحہ پڑھی تو بسم اللہ بے شک نہ پڑھیے. کچھ علماء یہ کہتے ہیں کہ نہیں, اس کو بسم اللہ پڑھ لینی چاہیے اس پہ. میرے خیال میں تو جہاں اختلاف آ جائے تو پھر اس میں یہ ہے کہ جو زیادہ قرین قیاس ہو بات ادھر کو چلے جائیے. تو ہمارے یہاں تو یہ چونکہ دستور ہے کہ دوسری رکعت, تیسری رکعت, چوتھی رکعت اس میں امام صاحب نہیں پڑھتے بسم اللہ الرحمن الرحیم, دونوں طریقے سے جیسے اس میں کر لیجیے. اور وہ جو آپ نے یہ کہا کہ ہم جب اس کو ورد کے طور پر پڑھتے ہیں اس میں اگر پڑھ لیں گے بسم اللہ الرحمن الرحیم تو اس میں ایک بات یہ آ جائے گی کہ وہ ڈبل ذکر بنے گا کہ 71 ٹائمز اگر کسی نے سورہ فاتحہ پڑھی ہے تو بسم اللہ الرحمن الرحیم بھی 71 ٹائمز ساتھ پڑھ لے گا, تو دونوں کے انعامات مل جائیں گے اس کو. وعلیکم السلام.
شاہ صاحب, ایک کریشن جو ہے کائنات کی, اس کے بارے میں کئی دفعہ انسان کی سوچ جو ہے وہ بہت دور تک چلی جاتی ہے, اور پھر وہ یہ سوچتا ہے کہ اگر یہ کریشن سے پہلے کی باتیں ہیں یا اس سے دور نام ہونا کے سلسلے میں آپ جاتے ہیں تو پھر میں آپ یہ سوچ رہا ہوں تو یہ بھی سوچنی ہونی چاہیے. تو یہ کیا اس کا ایک ہے کہ انسان اس میں وہ بھٹکتا ہے جو جا کے ذہن جا کے وہ نہ بھٹکتا.
بڑا آسان سا کام ہے. دیکھیے, غور و فکر تو ہونا چاہیے. غور و فکر سے علم میں بھی اضافہ ہوتا ہے اور بصیرت میں بھی اضافہ ہوتا ہے. صرف ہوتا یہ ہے کہ جیسے ہمارے یہاں روحانیت میں مختلف عالم کا ذکر ہوتا ہے کہ عالم ناسوت ہے, عالم حاوت ہے, تو ایک عالم حیرت بھی ہے. وہ عالم حیرت جو ہے اس کو اس طرح سے ہم ڈیفائن کرتے ہیں کہ جہاں انسان کی عقل جواب دے جائے اور حیرت میں چلا جائے بندہ, تو وہ عالم حیرت. اور اس کے بارے میں جو فقیر گزرے ہیں جیسے حضرت بھائی عزیز بستامی رحمۃ اللہ علیہ جیسے فقیر, ان کا فرمانا یہ ہے کہ جو فقیر عالم حیرت میں زبان کھولے وہ فقیر نہیں. جب انسان کی عقل کہیں کسی پوائنٹ پر جا کے جواب دے دیتی ہے تو وہیں اس کا مرشد کام آتا ہے. پھر وہ مرشد سے کنسلٹ کرتا ہے کہ وہ استاد ہے, ان راہوں سے وہ گزر چکا, تو وہ اپنے تجربے اور اپنے علم کی بنیاد پر آپ کو اس میں سے نکال لے گا. غور فکر تو بہت ضروری ہے, یہ ضرور ہونا چاہیے, لیکن جہاں انسان کی عقل جواب دے تو پھر اپنے مرشد صاحب سے پوچھ لینا چاہیے.
جناب السلام علیکم. عام طور پر دیکھا گیا کہ مرشد اور مرید بنانے میں کوئی بھی یعنی کسی کو نہیں پتا تھا کہ مرشد کے آداب کیا ہے, مرید کے آداب کیا ہے, کہیں پر بھی کوئی کسی کو مرید نہ بیعت والے. اب اگر ناوقیت کی بنا پر اس وقت میں اگر کسی نے کسی کی بیعت کی ہو, بعد میں اس کو پتا چلے کہ وہاں سے اس کو جو چیز چاہیے وہ نہیں مل رہی, پھر وہ کیا کرے؟
اس کے دو پہلو ہیں. پہلی بات تو یہ ہے کہ ہم لوگ بڑی جلدی کرتے ہیں بیعت کرنے میں. بیعت جو ہے وہ بہت سوچ سمجھ کے کرنی چاہیے. ہم کہیں گئے, دل کو اچھا لگا, فوری طور پہ ہم نے فیصلہ کر لیا کہ میں یہیں بیعت کروں گا, اس کی میں اسی لیے ایک گزارش کرتا ہوں سب کی خدمت میں کہ بیعت کرنے میں کبھی جلدی نہ کیجیے. جو آدمی جہاں آپ کا دل مطمئن ہو وہاں دو چار مہینے چھ مہینے جائیے, ان کے پاس بیٹھیے, ان کی گفتگو سنیے, ان کے طور طریقوں پر غور کیجیے. اگر اس کے بعد بھی آپ کا دل مطمئن رہے اور آپ فیصلہ کریں کہ نہیں یہ جنون آدمی, پھر آپ بیعت کر لیجیے. تو اس طرح سے کرنے سے کبھی پھر انسان پچھتاتا نہیں بعد میں, یہ تو ایک چیز ہے. دوسری چیز آپ نے کہا کہ جو کچھ وہ حاصل کرنا چاہتا ہے وہ نہ ملے, یہ بہت امپورٹنٹ چیز ہے. اب اگر میں گیا کسی صاحب کے پاس اور ان کو میں نے استاد مان لیا, اپنا مرشد مان لیا, اور میرا آبجیکٹو وہاں جانے کا یہ تھا کہ مجھے مافوق الفطرت قوتیں حاصل ہو جائیں, مجھے کشف و کرامات حاصل ہو جائیں, تو میرے خیال میں یہ میرا آبجیکٹو ہی بہت چھوٹا تھا. مجھے تو اپنے مرشد صاحب کے پاس جانا چاہیے یہ آبجیکٹو لے کر کہ میں رب کے پیغام کو صحیح طور پہ سمجھ جاؤں اور میں اس راہ پر چلوں جو رب کی پسندیدہ راہ ہے. تو یہ آبجیکٹو اگر لے کر میں چلوں گا, یہ اعلیٰ آبجیکٹو ہے, تو مجھے مایوسی نہیں ہوگی کہ اگر صحیح آدمی ہیں جن کو میں نے مرشد پکڑا ہے تو وہاں جب جاؤں گا میں, کیونکہ مرشد جب میں نے کسی صاحب کو پکڑ لیا تو میں انہیں آئیڈیالائز کروں گا, تو میں ان کے طور طریقوں کی نقل کرنا شروع کر دوں گا, اس کی پیروی کرنا شروع کر دوں گا. کیونکہ وہ اللہ کے نیک بندے ہیں تو جب ان کے فٹ پرنٹس کو میں فالو کروں گا تو میں نیکی کی راہ پہ چل رہا ہوں گا جو اللہ کی پسندیدہ راہ ہے. اس کے ساتھ ساتھ ایک اور چیز ہمیں سمجھنی چاہیے کہ ہم ایک اور غلطی کرتے ہیں مرشد صاحب کے بارے میں, کہ ہم ان کو ایک ایسے اونچے بڑے مقام پر بٹھا دیتے ہیں جو بحثیت انسان اچیویبل نہیں ہوتا یا مینٹینیبل نہیں ہوتا. وہ جب تک ہم اپنے مرشد صاحب کو انسان سمجھتے رہیں گے تو چھوٹی موٹی کوتاہیاں جو ان سے سرزد ہوں گی وہ ہمارے یقین کو ڈاماڈول نہیں کریں گی ان پر. تو مرشد صاحب کو انسان سمجھیے کہ یہ بھی ہماری طرح کے انسان ہیں, لیکن یہ تقوی میں ہم سے بہتر ہیں, یہ علم میں ہم سے بہتر ہیں, اس لیے وہ قابل عزت ہیں, قابل احترام ہیں, لیکن ہیں بہرحال وہ انسان. اس کا ایک بہت بڑا فائدہ ہو جائے گا کہ کسی پوائنٹ پر جا کر میں دیکھتا ہوں کہ میرے مرشد صاحب نے کچھ اس طرح کا عمل کر لیا جو عام حالات میں نہیں کرتے وہ, تو مجھے دکھ نہیں ہوگا. جیسے میں ایک ایگزامپل دے دیتا ہوں کہ انسان ہے وہ کبھی کسی کیفیت میں ذہنی طور پر ہوتا ہے, کبھی کسی کیفیت میں, کبھی کسی میں. اگر کوئی ایسا ان گارڈڈ مومنٹ تھا کہ کوئی آیا اس نے مرشد صاحب کو برا کہہ دیا تو وہ انہوں نے ریئیکٹ کر دیا, تو میرے دل میں فوراً آیا کہ صاحب یہ تو سنت کے خلاف ہے بات, یہ کیسے ریئیکٹ کیا مرشد صاحب نے. تو میرے دل میں ایک کسک سی ہو جائے گی نا. لیکن اگر میں اپنے مرشد صاحب کو انسان سمجھتا ہوں تو اگر وہ اس طرح ریئیکٹ کر گئے کسی وقت تو میں یہی سمجھوں گا کہ انسان ہے, شاید کسی پریشانی میں تھے, کسی اور کیفیت میں تھے, تو وہ ریئیکٹ انہوں نے کر لیا ہے. ابھی دو چار روز پہلے ایک صاحب میرے پاس تشریف لائے, انہوں نے کسی کا ذکر کیا کہ ان صاحب نے یہ یہ باتیں کی ہیں, کہنے لگے ذرا دعا فرمائیے ان کے لیے, انہیں دعا کی ضرورت ہے کہ وہ یہ نہ کریں. تو اس کے بعد بھی انہوں نے جو کچھ کہا وہ وہی تھا جو میں نے ابھی عرض کیا. وہ اس کو برداشت نہیں کر سکے کہ وہ صاحب اس طرح سے ریئیکٹ کریں. میں کہا آپ دعا کیجئے کہ اللہ تعالیٰ ان کے دل سے حسد اور یہ غیبت ان کی ختم کر دے آدمی. لیکن اگر وہ ان کو انسان کے درجے پر رکھے ہوئے ہوتے تو اس طرح سے وہ افزردہ نہ ہوتے ہوں گے اس بات سے. مرشد کو انسان کے مقام پہ رکھیے. تو یہ تین چیزیں کر لیجئے, اس کے بعد چانسز بہت کم رہ جاتے ہیں کہ انسان پچھتائے کہ میں نے یہاں بیعت کیوں کر لی. جناب. وعلیکم السلام.
سر, رسول اللہ صلی اللہ علیہ وسلم زندگی کامل اتباع کا ایک نمونہ ہے, ایک یارڈ سٹک ہے جس کو ہمیں فالو کرنا چاہیے. آپ کی زندگی میں سر جو ہے مرشد کا نہیں انڈرسٹینڈنگ, وہ ہمیں چیز نہیں ملتی, یعنی کہ آپ کو ڈائریکٹ اللہ کی طرف سے روشنی اور ہدایت نصیب ہوئی ہے, اس کے اوپر تھوڑی سی وضاحت کریں.
بہت سمپل بات ہے, پیغمبر جتنے بھی گزرے ہیں وہ سب کے سب چوزن لوگ تھے, اور رب تعالیٰ نے چونکہ اپنی مخلوق کو ان کے ذریعے سے ہدایت دینی تھی, تو جب تک کہ وہ پرفیکٹ نہ ہوں لوگ ان سے ہدایت نہیں لیتے. ایک تو یہ بات تھی. دوسری بات یہ ہے کہ اگر ان میں پرفیکشن نہ ہو اور ان سے کہیں کوئی غلطی خدا نخواستہ سردرد ہو جائے تو پھر امت کے لیے وہ دلیل ہو جائے گی کہ نہیں, یہ غلط کام ہمارے پیغمبر نے کیا تھا. اس لیے یہی وجہ ہے کہ رب تعالیٰ نے جتنے بھی پیغمبر آئے ہیں ان کو دنیاوی لحاظ سے امی ہی رکھا ہے, انہوں نے دنیاوی تعلیم حاصل نہیں کی. تو رب تعالیٰ نے ان کو خود فرشتے کے ذریعے سے تعلیم دی تاکہ اس کے اندر کہیں کوئی فلا نہ رہ جائے. تو رب کے اور پیغمبر کے درمیان کسی مرشد کے ہونے کا کوئی سوال ہی نہیں ہے. ہر پیغمبر کا مرشد خود براہ راست رب ہے, کہ حضرت جبرائیل علیہ السلام کے ذریعے سے, وحی کے ذریعے سے ان کی تعلیم دی گئی ہے. آپ صلی اللہ علیہ وسلم تو امام الانبیاء ہیں, وہ تو اور بھی زیادہ پرفیکشن میں چلے گئے. تو جنہوں نے انبیاء کی امامت کرائی ہے تو وہاں تو پرفیکشن 100% سے زیادہ ہے. تو اسی صورت میں آئے گی جب رب ان کو براہ راست تعلیم دے رہا ہو. یہ ہے اس کے پیچھے بات. انشاءاللہ تعالی نیکسٹ سنڈے آپ سے ملاقات ہوتی, بشرطے زندگی. السلام علیکم.